इसके बाद 156 से 171 इसका टॉपिक लिखिएगा, गलत फहमियों का इजाला। कुछ मिसअंडरस्टैंडिंग्स हो जाती है ज़िंदगी में, अल्लाह ताला ने यहाँ उसी को बुनियाद बनाकर हमारे सामने रखा। या अय्युहल्लज़ीना आमनू ला तकूनू कल्लज़ीना कफरू, ए लोगो जो ईमान लाए हो तुम इन लोगों की तरह ना हो जाना जिन्होंने कुफर किया अपने भाइयों के हक़ में जबकि वो सफ़र में हों या जिहाद में, कहा अगर हमारे पास होते ना मरते ना मारे जाते। इसकी वजह यह थी कि इस ख्याल को अल्लाह ताला इनकी दिली हसरत का सबब बना दे। अल्लाह ताला ज़िंदा भी करता है और मारता है, अल्लाह ताला तुम्हारे अमल को देख रहा है। कसम है अगर अल्लाह की राह में शहीद किए जाओ। कितने खुशकिस्मत हैं वो लोग जिनको मौत अल्लाह के काम करते करते आ जाए। या अपनी मौत मरो यानी तबई मौत, तो बेशक अल्लाह ताला की बख्शिश और रहमत इससे बेहतर है जिसे ये जमा कर रहे हैं। बिल यकीन ख्वा तुम मर जाओ या मार डाले जाओ, जमा तो अल्लाह ही की तरफ किए जाओगे। यानी जब इस रास्ते पे चल जो पड़े तो फिर क्या फतह और क्या शिकस्त। अब यहाँ से आगे जो आयत 159 इसका एक सब टॉपिक लिखिएगा, अच्छे लीडर की खूबियाँ। हम में से हर एक किसी ना किसी जगह लीडरशिप के मनसब पे फायज है। ये हम सब के लिए एक चेकलिस्ट है, दोबारा इस चेकलिस्ट के पॉइंट बनाइए। आप में से जो भी जिम्मेदारान है, जो भी इंचार्ज है, जो भी किसी भी काम के ऊपर बड़ा बना दिया जाता है, कोऑर्डिनेटर है, जो भी किसी ऐसे काम में है जिसमें दूसरों से इंट्रैक्शन है, तो ये सारी खूबियाँ नबी सल्लम की आपके मेरे अंदर होनी चाहिए। फ़बिमा रहमत मिन अल्लाह लिंत लहुम, अल्लाह की रहमत के बायस आप इन पर रहम दिल हैं, और अगर आप बदज़ुबान और सख्त दिल होते तो ये सब आपके पास से छट जाते। याद रखिए ऐसे लीडर्स के पास कोई नहीं रहता, वो तन्हा रह जाते हैं, कोई उनके साथ काम करके खुश नहीं होता जो बदज़ुबान हो। दिल की सख्ती पहले होती है फिर ज़ुबान पर आती है। अपने साथ काम करने वालों की कदर कीजिए, बदगुमानियाँ छोड़ दीजिए, और बदज़ुबानी की तो गुंजाइश ही नहीं है। आप इनसे दरगुजर करें और इनके लिए इस्तग़फ़ार करें और काम का मशवरा इनसे किया करें। फिर जब आपका पुख्ता इरादा हो जाए तो अल्लाह ताला पर भरोसा करें, बेशक अल्लाह ताला तवक्कुल करने वालों से मोहब्बत करता है। अगली आयत को सुनकर एक गहरा सांस लें, ऐसे लगता है जैसे बंदे के अंदर ईमान भर जाता है, और अल्लाह करे कि हम इस आयत के ऊपर पूरे उतर सकें। इन यंसुरकुमुल्लाहु फला गालिब लकुम, अगर अल्लाह ताला तुम्हारी मदद करे तो कोई तुम पर गालिब नहीं आ सकता। दुआ कीजिए पूरी उम्मत के लिए। अखुव्वत के रिश्ते का तकाजा क्या है कि पूरी उम्मत के लिए दुआएं किया करें, अपनी दुआ में शामिल कीजिए। अब रमज़ान की दुआओं में उम्मत को याद रखिए, जहाँ भाई बहनों और दूसरों के लिए दुआ करते हैं वहाँ मुसलमानों के लिए भी दुआ कीजिए, और ये दुआ कीजिए कि अल्लाह ताला हमें दूसरों पर गालिब कर दे। अगर वो तुम्हें छोड़ दे तो इसके बाद कौन है जो तुम्हारी मदद करे, जवाब दीजिए कोई भी नहीं है। ईमान वालों को अल्लाह पर ही भरोसा रखना चाहिए। भरोसा क्या है, बेहतरीन कोशिश कीजिए और नतायज अल्लाह पर डाल दीजिए। नामुमकिन है कि नबी से खयानत हो जाए, हर खयानत करने वाला खयानत को लिए हुए क़यामत के दिन हाजिर होगा, फिर हर शख्स अपने अमाल का पूरा पूरा बदला दिया जाएगा और वह जुल्म ना किए जाएंगे। अल्लाह हमें खयानतों से बचा के रखे। क्या बस वो शख्स जो अल्लाह की खुशनुदी के दर पे है, ऐ अल्लाह हमें ऐसा कर दे उस शख्स जैसा जो अल्लाह की नाराज़गी लेकर लौटता है, उस जैसा हो सकता है नहीं। और जिसकी जगह जहन्नम है जो बदतरीन जगह है, अल्लाह ताला के पास इनके अलग अलग दर्जे हैं और इनके तमाम अमाल को अल्लाह ताला बखूबी देख रहा है। बेशक मुसलमानों पर अल्लाह ताला का बड़ा एहसान है कि इन्हीं में से एक रसूल इनमें भेजा। ज़रा सा गौर कीजिए, अल्लाह ने हमें कितनी नेमतें दी हैं, सर से पाँव तक नेमतों में है ना। बोलिए अल्हम्दुलिल्लाह, ज़ोर से बोलें और शौर से बोलें। अपनी नेमतों को जहन में लाइए, क्या नेमत सबसे बड़ी है, फिर कहें अल्हम्दुलिल्लाह। अब सारी नेमतों में से सिर्फ एक नेमत जिसको शायद कभी नेमत समझाओ, जिसका एहसान अल्लाह ने जतलाया है, लक़द मन्नल्लाहु अलल मुमिनीन, बेशक मुसलमानों पर अल्लाह का बड़ा एहसान है कि इन्हीं में से एक रसूल इनमें भेजा, जो इन्हें इसकी आयतें पढ़कर सुनाता है और इन्हें पाक करता है और इन्हें किताब और हिकमत सिखाता है। यकीनन ये सब इससे पहले खुली गुमराही में थे। तो क्या नेमत है, एक उस्ताद। अल्लाह के नबी एक उस्ताद भी थे। किसी जगह कोई ऐसा उस्ताद मिल जाए جو آیتیں بھی پڑھے، تزکیہ بھی کرے، کتاب اور حکمت بھی سکھائے، اس سے بڑی کوئی نعمت نہیں۔ یہ وہ نعمت ہے جس کو جتلایا جا سکتا ہے۔ اللہ کے نبی کو اس شعور میں اگر آپ سوچیں تو پھر کہیے ایک بار الحمدللہ۔ اب تسلیاں دیکھیے، صحابہ کا مورائل ڈاؤن ہو رہا تھا۔ شکست جو ہوتی ہے نا، وہ بعض دفعہ بندے کو ڈی موٹیویٹڈ کر دیتی ہے، ہائے ہمیں تو کچھ آتا ہی نہیں، ہمارے میں خیر ہی نہیں، دوسروں کو تو اتنا آتا ہے، وہاں تو اتنی اچھی چیزیں ہیں، ہمارے پاس یہ نہیں وہ نہیں۔ نو نو، ایسا نہ کیجئے، کیونکہ کیا بات ہے، جب تمہیں کوئی ایسی تکلیف پہنچی کہ اس جیسی دگنی تکلیف تم پہنچا چکے تھے، تو یہ کہنے لگے یہ کہاں سے آ گئی؟ آپ کہہ دیجئے یہ خود تمہاری طرف سے ہے، بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے، تمہیں جو کچھ اس دن پہنچا جس دن دو جماعتوں میں مقابلہ ہوا، وہ سب اللہ کے حکم سے تھا، اس لیے تاکہ اللہ تعالیٰ ایمان والوں کو ظاہری طور پر جان لے اور منافقوں کو بھی معلوم کر لے، جن سے کہا گیا کیا اللہ کی راہ میں جہاد کرو یا کافروں کو ہٹاؤ، تو وہ کہنے لگے اگر ہم لڑائی جانتے تو ضرور ساتھ دیتے، ہمیں تو اصل میں کچھ آتا ہی نہیں ہے، کریں کیا، دل تو بہت چاہتا ہے اللہ کے کام کریں بٹ اصل میں کوئی خوبی نہیں ہے ہمارے اندر، یہ ٹون تھی ان کی۔ حالانکہ اللہ تعالیٰ کا کمنٹ کیا ان پہ، وہ اس دن بنسبت ایمان کے کفر کے بہت نزدیک تھے، اپنے منہ سے وہ باتیں بناتے ہیں جو ان کے دلوں میں نہیں، اور اللہ تعالیٰ خوب جانتا ہے جسے وہ چھپاتے ہیں۔ یہ وہ لوگ ہیں جو خود بھی بیٹھے رہے، دعا کیجیے اللہ میں ان میں نہ کریں۔ یا پھر چند جملے بولنے دیجیے، آج کے دور میں، ٹو ڈے، اس صدی، اس سرے میں بیٹھے رہنا اور اسلام کے لیے کچھ نہ کرنا، یہ منافقت ہے۔ نماز روزے کی بات نہیں ہے، بیٹھے رہنا اور دین کے نشر و اشاعت، ترویج میں، بڑھانے میں حصہ نہ بننا، یہ آج کے دور میں منافقت ہے۔ کیونکہ چاروں طرف مسلمانوں کی نسلیں ہٹ پہ ہیں، ہماری نسلوں کے دماغ خراب کیے جا رہے ہیں، اللہ تعالیٰ ہمیں اس موقع پہ اٹھنے والا بنا دے۔ یہ وہ لوگ ہیں جو خود بھی بیٹھے رہے اور اپنے بھائیوں کے بارے میں کہا کہ اگر وہ بھی ہماری بات مان لیتے تو قتل نہ کیے جاتے، کہہ دیجئے اگر تم سچے ہو تو اپنی جانوں سے موت کو ہٹا دو، جو لوگ اللہ کی راہ میں شہید کیے گئے ان کو ہرگز مردہ نہ سمجھیں، بلکہ وہ زندہ ہیں، اپنے رب کے پاس روزیاں دیے جا رہے ہیں۔ آپ کہتے ہیں کہ عام انسان مرنے کے بعد قبر میں رہتا ہے نا، اور قبر برزخ کا دوسرا نام ہے، شہید کا برزخ کا دور جنت میں گزرتا ہے۔ اب بتائیے موت پیاری ہے کہ نہیں؟ آپ کو پتہ چلے ادھر آپ فوت ہوئے اور ادھر جنت میں پہنچ گئے تو کون اس دنیا میں جیے گا؟ تو شہادت ہے مطلوب و مقصود مومن، نہ مال غنیمت نہ کشور کشائی۔ اللہ نے جو فضل ان کو دے رکھا، ان سے وہ بہت خوش ہیں اور خوشیاں منا رہے ہیں ان لوگوں کے بارے میں جو اب تک ان کو نہیں ملے، ان کے پیچھے ہیں، اس پر انہیں نہ کوئی خوف ہے نہ وہ غمگین ہوں گے، وہ خوش ہوتے ہیں اللہ کی نعمت اور فضل سے، اور اس سے بھی کہ اللہ تعالیٰ ایمان والوں کے اجر کو برباد نہیں کرتا۔ کیا پتہ چلا کہ اللہ کے راستے میں جان دی ہوئی کہ حق تو ادا نہ ہوا، اسی کی دی ہوئی جان اگر ہم اس کے راستے میں دے جاتے ہیں تو کیا بڑی بات ہے۔ تو اس سے آپ کے میرے عمل کی بات کیا ملتی ہے کہ ہمیشہ راہ حق کے مسافر بنے رہیے۔ فتح شکست بعد کی بات ہے، اللہ تعالیٰ آپ کو مجھے کام کا بنا دے، ہم سے کوئی کام لے لے، اللہ ہماری نسلوں سے کام لے لے، بس یہ دعا کیا کریں۔ اور جو شہید کی بات ہے، اس پہ ایک بڑی خوبصورت روایت نوٹ کیجئے گا، حضرت عبادہ بن صامت سے اللہ کے نبی نے فرمایا بے شک شہید کے لیے اللہ کے دربار میں 6 انعامات ہیں، یعنی 6 ڈفرینٹ گریٹیچیوڈز ہیں اس کے لیے، کیا اس کے بدن سے خون نکلتے ہی اس کی بخشش کر دی جاتی ہے، اللہ ہمارے ساتھ بھی یہی معاملہ کرنا۔ سب پہ آمین کہیے گا، جنت میں وہ اپنا ٹھکانہ دیکھ لیتا ہے اور اسے ایمان کے زیور سے آراستہ کر دیا جاتا ہے، حوروں سے اس کا نکاح کر دیا جاتا ہے، عذاب قبر سے محفوظ رہتا ہے، قیامت کی ہولناکی سے امن میں رکھا جاتا ہے، اس کے سر پر یاقوت کا تاج عزت سے پہنایا جاتا ہے جو دنیا اور اس میں موجود چیزوں سے بہتر ہوتا ہے، اور یہ کہ اس کے قریبی لوگوں میں سے 70 کے حق میں اسے سفارشی بنایا جاتا ہے۔ یہ ترمذی کی روایت ہے 1663۔ اللہ تعالیٰ ہمیں بھی شہادت کی موت نصیب کرے۔ اسی طرح سے کیا پتہ چلا، یہ سب کچھ آپ کے میرے فائدے کی چیزیں ہیں۔ اب ایک اور حصہ اللہ کے احسانات کا، 172 سے 180، اس کا ٹاپک لکھیے گا اللہ کے احسانات۔ بہت ہی خوبصورت واقعہ ہے اس کے پیچھے، پڑھ لیجئے پھر بتاتی ہوں۔ الذین استجابوا للہ والرسول من بعد ما اصابہم القرح، جن لوگوں نے اللہ اور رسول کے حکم کو قبول کیا، اللہ ہمیں بھی ایسا کر دے. اس کے بعد کہ انہیں پورے زخم لگ چکے تھے, ان میں سے جنہوں نے نیکی کی اور پرہیزگاری برتی ان کے لیے بہت زیادہ اجر ہے. وہ لوگ جب ان سے لوگوں نے کہا کہ کافروں نے تمہارے مقابلے میں لشکر جمع کر لیے, تم ان سے خوف کھاؤ, تو اس بات نے انہیں ایمان میں اور بڑھا دیا اور کہنے لگے حسبنا اللہ ونعم الوکیل, اللہ ہمیں کافی ہے اور وہ بہت اچھا کام بنانے والا ہے. نتیجہ یہ ہوا کہ اللہ کی نعمت اور فضل کے ساتھ یہ لوٹے, انہیں کوئی برائی نہیں پہنچی, انہوں نے اللہ تعالیٰ کی رضامندی کی پیروی کی. اللہ تعالیٰ بڑے فضل والا ہے. یہ خبر دینے والا شیطان ہی ہے جو اپنے دوستوں سے ڈراتا ہے, تم ان کافروں سے نہ ڈرو اور میرا خوف رکھو اگر تم مومن ہو. کفر میں آگے بڑھنے والے لوگ آپ کو غمناک نہ کریں, یقین مانو یہ اللہ تعالیٰ کا کچھ نہ بگاڑ سکیں گے. اللہ تعالیٰ کا ارادہ ہے کہ ان کے لیے آخرت کا کوئی حصہ عطا نہ کرے اور ان کے لیے بڑا عذاب ہے. کفر کو ایمان کے بدلے خریدنے والے ہرگز ہرگز اللہ تعالیٰ کو کوئی نقصان نہیں پہنچا سکتے اور ان کے لیے سخت المناک عذاب ہے. کافر لوگ ہماری دی ہوئی مہلت کو اپنے حق میں بہتر نہ سمجھیں, یہ مہلت تو اس لیے ہے کہ وہ گناہوں میں اور بڑھ جائیں اور انہی کے لیے ذلیل کرنے والا عذاب ہے. جس حال میں تم ہو اسی پر اللہ ایمان والوں کو نہ چھوڑے گا جب تک کہ پاک اور ناپاک الگ نہ کر دے, اور نہ اللہ تعالیٰ ایسا ہے کہ تمہیں غیب سے آگاہ کر دے, بلکہ اللہ تعالیٰ اپنے رسولوں میں سے جس کا چاہے انتخاب کر لیتا ہے. اس لیے تم اللہ پر ایمان رکھو, اگر تم ایمان لاؤ اور تقویٰ کرو تو تمہارے لیے بڑا بھاری اجر ہے. جنہیں اللہ تعالیٰ نے اپنے فضل سے کچھ دے رکھا ہے وہ اس میں اپنی کنجوسی کو اپنے لیے بہتر خیال نہ کریں, بلکہ وہ ان کے لیے بدتر ہے. عن قریب قیامت کے دن یہ اپنی کنجوسی کی چیز کے طوق ڈالے جائیں گے. استغفر اللہ استغفر اللہ. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. کیا پتہ چلا اس حصے سے؟ پہلی بات, صحابہ کرام کا ایمان. غزوہ احد سے جب ابو سفیان واپس چلے گئے تو تھوڑا سا دور جا کر ان کو خیال آیا کہ یہ کیا کیا میں نے, آج تو بڑا اچھا موقع تھا مدینہ پہ قبضہ کرنے کا. واپس پلٹے, نبی صلی اللہ علیہ وسلم اور صحابہ کرام گھر میں ہیں, ابھی ایک اتنی بڑی تکلیف سے گزرے, 70 لوگ شہید ہیں زخمی ہیں, اور اللہ کے نبی کے بھی دل میں یہی خیال آ گیا کہ کہیں دشمن پیچھے سے حملہ نہ کر دے. واپس چلو, ایک پیغام دیا کہ آپ ہم سب پیچھا کریں گے لشکر کا, اور جب گئے رستے میں دشمن کو تو جرت نہ ہوئی آگے آنے کی, کسی کو پیسے دے کر خبر پھیلا دی کہ ابو سفیان بہت بڑا لشکر لے کر آ گئے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کے صحابہ نے جب یہ جملہ سنا تو کہا حسبنا اللہ ونعم الوکیل. ذرا اپنے آپ کو میچ تو کیجئے صحابہ کے ساتھ. یہ 2-2.5 گھنٹے کا پڑھنا آج پارا پورا کرتے ہی کہوں چلیں اگلا بھی کر لیتے ہیں, کتنے لوگ ہیں جو مزید 2.5 گھنٹے بیٹھ سکتے ہیں؟ یہ ابھی کہہ رہے ہیں آپ, آپ کو پتہ کہ میں نے کرنا نہیں ہے. بس وہ ایمان مانگیے جو تھکنے سے بغیر ہم سے کام لیتا رہے. تو اللہ تعالیٰ ہمیں آپ کو یہ ایمان عطا فرما دے اور ہمارے اندر کے بغض ختم کر دے. اگلا حصہ ہے 180 سے 189. ٹاپک لکھیے گا, اہل کتاب کے طرز عمل پر تنبیہ. آسمان اور زمین کی میراث اللہ ہی کے لیے ہے, اور جو کچھ تم کر رہے ہو اس سے اللہ تعالیٰ آگاہ ہے. یقیناً اللہ تعالیٰ نے ان لوگوں کا قول بھی سنا جنہوں نے کہا کہ اللہ تعالیٰ فقیر ہے اور ہم دولت مند ہیں, ان کے اس قول کو ہم لکھ لیں گے, اور ان انبیاء کا قتل کرنا بھی, اور ہم ان سے کہیں گے کہ جلانے والا عذاب چکھو. دیکھیے, منز اللہ یقرض اللہ قرضاً حسنا آیت اتری. کون ہے جو اللہ کو قرض حسن دے؟ یعنی دین کا پروجیکٹ جب بھی کوئی اناؤنس ہوتا ہے تو 2 طرح کے رویے سامنے آتے ہیں. ایک ابو طلحہ جیسے, ابو دہدہ جیسے, گھر لے کے آگے, مال لے کر آگے, باغ لے کر آگے کہ اللہ کے نبی یہ دین پہ لگا دیں. اور ایک فنحاس نام کا یہودی تھا, کہنے لگا یہ تمہارا اللہ فقیر ہو گیا جو ہر وقت ہی پیسے مانگتے رہتے ہو, نعوذ باللہ, اس پہ یہ بات ہے. یہ تمہارے پیش کردہ اعمال کا بدلہ ہے, اللہ تعالیٰ اپنے بندوں پر ظلم کرنے والا نہیں. یہ وہ لوگ ہیں جنہوں نے کہا کہ اللہ تعالیٰ نے ہمیں حکم دے دیا کہ کسی رسول کو نہ مانے جب تک کہ ہمارے پاس ایسی قربانی نہ لائے جسے آگ کھا جائے. آپ کہہ دیجئے اگر تم سچے ہو تو مجھ سے پہلے تمہارے پاس جو رسول دیگر معجزوں کے ساتھ یہ بھی لائے جسے تم کہہ رہے ہو, پھر تم نے ان کو کیوں مار ڈالا؟ پھر بھی یہ لوگ آپ کو جھٹلائیں تو آپ سے پہلے بہت سے رسول وہ جھٹلائے گئے, وہ روشن دلیلیں, صحیفے اور منور کتاب لے کر آئے, ہر جان موت کا ذائقہ چکھنے والی ہے. اس پہ رک کے سوچئے, کل نفس ذائقۃ الموت. और क़यामत के दिन तुम अपने बदले पूरे पूरे दिए जाओगे। आगे वाले हिस्से का टॉपिक लिखिए असल कामयाबी। फ़मन ज़ुख़्ज़िहानी नारी व उदख़िलल जन्नत फ़क़द फ़ाज़। बस जो शख्स आग से हटा दिया जाए और जन्नत में दाखिल कर दिया जाए बेशक वो कामयाब हो गया, और दुनिया की ज़िंदगी सिर्फ़ धोखे का माल है। अल्लाह में हकीकी मानों में कामयाब कर दे। यकीनन तुम्हारे मालों और जानों से तुम्हारी आजमाइश की जाएगी, और ये भी यकीन है कि तुम्हें इन लोगों की जो तुमसे पहले किताब दिए गए और मुशरिकों की बहुत सी दुख देने वाली बातें भी सुननी पड़ेंगी, और अगर तुम सब्र कर लो और परहेज़कारी इख्तियार करो तो यकीनन ये बड़ी हिम्मत का काम है। तीसरी दफ़ा इस बारे में सब्र और तकवा इकट्ठा आया है। क्या पता चला? डोंट बी रिएक्शनरी। गैर जो मर्ज़ी करें कहें, मुसलमानों तुम काम करते रहो, अल्लाह तुम्हारी मदद करेगा। और अल्लाह ताला ने जब अहले किताब से अहद लिया कि तुम इसे सब लोगों से ज़रूर बयान करोगे और इसे छुपाओगे नहीं, तो फिर भी इन लोगों ने इस अहद को अपनी पीठ पीछे डाल दिया और इसे बहुत कम कीमत पर बेच डाला। इनका ये कारोबार बहुत बुरा है। वो लोग जो अपने करतूतों पर खुश हैं और चाहते हैं कि जो इन्होंने नहीं किया इस पर भी तारीफ़ें की जाएँ, आप इन्हें अजाब से छुटकारे में ना समझिए, इनके लिए दर्दनाक अजाब है। इसका टॉपिक लिख लीजिए तारीफ़ों के खूगर। कुछ लोग हैं उनका दिल करता है कि हमारी तारीफ़ें की जाएं, फिर हम कुछ काम करेंगे, और अगर तारीफ़ करनी छोड़ दें तो हमारा मोटिवेशन लूज़ हो जाता है। तो ये एक नेगेटिव रवैया है जो इंशाल्लाह इस बारे में हमने ख़त्म करना है, अपने अंदर से इसको निकाल देना है। फिर फरमाया आसमानों और ज़मीन की बादशाही अल्लाह ही के लिए है, और अल्लाह ताला हर चीज़ पर क़ादिर है। ये जो माल की बातें और बुखल की बातें हैं तो इस पे हदीस नोट कीजिए, बड़ी डराने वाली हदीस है। क़यामत के दिन अपने माल पर ज़कात न देने वाले का माल एक जहरीला और अननहायत खौफनाक सांप बनाकर तौक की तरह अपने मालिक के गले में डाल दिया जाएगा। वो सांप इसकी बाछें पकड़ेगा और कहेगा कि मैं तेरा माल हूँ, मैं तेरा ख़जाना हूँ। बुखारी की रिवायत है 1403। अल्लाह ताला हमें अपने मालों की ज़कात देने वाला बना दे। आखिरी रुकू है सूरत का 190 से 200। उम्मत मुस्लिमा के लिए हिदायत, बग़ैर इंटरप्शन के सुने, बहुत ही खूबसूरत इंस्ट्रक्शंस हैं। और ये आखिरी रुकू है जो नबी सल्लम तहज्जुद के वक्त उठकर पढ़ते थे। इसमें आपको एक आइडियल मुस्लिम का किरदार मिलेगा, तफक्कुर गौर व फिक्र करता है और कायनात के राज पाता है और नतीजा निकालता है कि वक़िन अज़ाबन नार। हर रात आप इसको पढ़ सकते हैं, अमल के कामों में लिख लीजिए, अल्लाह ताला आसान कर देगा। इन्ना फ़ी खल्क़ अस्समावाति वल-अर्ध वाख्तिलाफ़ अल-लैल वन-नहारि लआयातिन लिउलिल-अल्बाब। आसमानों और ज़मीन की पैदाइश में और रात दिन के हेर फेर में यकीनन अक्लमंदों के लिए निशानियाँ हैं। जो अल्लाह ताला का जिक्र खड़े और बैठे, अब देखिए अक्लमंद की डेफिनेशन क्या है, गौर व फिक्र करता है। जो लोग अल्लाह का जिक्र खड़े और बैठे और अपनी करवटों पर लेटे हुए करते हैं और आसमानों और ज़मीन की पैदाइश में गौर व फिक्र करते हैं और कहते हैं हमारे परवरदिगार तूने ये बेफ़ायदा नहीं बनाया, मा खलक़ता हाज़ा बातिला, दुनिया का ये निज़ाम किसी मकसद के साथ है, तू पाक है बस हमें आग के अजाब से बचा ले, ए हमारे पालने वाले जिसे तू जहन्नुम में डाले, यकीन तूने उसको रुसवा किया और ज़ालिमों का कोई मददगार नहीं। ए हमारे रब हमने सुना कि एक पुकारने वाला आवाज़ें बुलाना ईमान की तरफ बुलाता है, ये कौन है? रसूल। के लोगों अपने रब पर ईमान लाओ, बस हम ईमान लाए, या इलाही तो अब हमारे गुनाह माफ़ फरमा दे। आप भी आमीन कहिए, पूरा रुकू दुआओं से भरा हुआ है। ऐ हमारे रब हमने सुना कि मुनादी करने वाला बावाज़े बुलंद ईमान की तरफ बुला रहा है कि लोगों अपने रब पर ईमान लाओ, बस हम ईमान लाए, या इलाही अब तुम्हारे गुनाह माफ़ फरमा और हमारी बुराइयां हमसे दूर कर दे और हमारी मौत नेकों के साथ कर। ऐ हमारे पालने वाले महबूत हमें वो दे जिसका वादा तूने हमसे अपने रसूलों की ज़ुबानी किया है, आमीन। और हमें क़्यामत के दिन रुसवा न कर, यकीनन तो वादा खिलाफ़ी नहीं करता। बस इनके रब ने इनकी दुआ कबूल फरमाई, अल्लाह आप सब की भी कबूल कर ले। कि तुम में से किसी काम करने वाले के काम को ख्वाब वो मर्द हो या औरत, मैं हरगिज़ ज़ाया नहीं करता। तुम आपस में एक दूसरे के हम जिन्स हो, इसलिए वो लोग जिन्होंने हिजरत की और अपने घरों से निकाल दिए गए और जिन्होंने जिहाद किए, देखिए बड़े बड़े काम है नेकी के जो उम्मत मुस्लिमा को करने का हुक्म है, हिजरत फिर कुर्बानी फिर जिन्होंने जिहाद किया और शहीद किए गए, मैं ज़रूर ज़रूर इनकी बुराइयां इनसे दूर कर दूंगा اور یقیناً انہیں جنتوں میں لے جاؤں گا جن کے نیچے نہریں بہ رہی ہیں، یہ ہے ثواب اللہ تعالیٰ کی طرف سے، اور اللہ تعالیٰ کے پاس بہترین ثواب ہے۔ اے اللہ، یہ ساری دعائیں ہمارے حق میں بھی قبول فرما۔ تجھے کافروں کا شہروں میں چلنا پھرنا فریب میں نہ ڈال دے، یعنی دنیا کی ترقی ان کی دے کر رشک نہ کرو، یہ تو بہت تھوڑا فائدہ ہے، اس کے بعد ان کا ٹھکانہ تو جہنم ہے اور وہ بہت بری جگہ ہے۔ لیکن جو لوگ اپنے رب سے ڈرتے رہے، ان کے لیے جنتیں ہیں جن کے نیچے نہریں جاری ہیں، اور ان میں وہ ہمیشہ رہیں گے۔ یہ مہمانی اللہ تعالیٰ کی طرف سے، اور نیکوں کے لیے جو کچھ اللہ کے پاس ہے وہ بہت بہتر ہے۔ اللہ ہمیں سب عطا کر دے۔ یقیناً اہل کتاب میں سے بعض ایسے بھی ہیں جو اللہ تعالیٰ پر ایمان لاتے ہیں، اور تمہاری طرف جو اتارا گیا اور ان کی طرف جو نازل ہوا اس پر بھی اللہ تعالیٰ سے ڈرتے ہیں، اور اللہ تعالیٰ کی آیتوں کو تھوڑی تھوڑی قیمت پر بیچتے بھی نہیں۔ ان کا بدلہ ان کے رب کے پاس ہے، یقیناً اللہ تعالیٰ جلد حساب لینے والا ہے۔ اے ایمان والو، چار کام ہیں، اس کو پلے سے باندھ لیجئے۔ اگر دین کے پودے پہ بہار کا خواب دیکھا ہے اور امت کی وحدت کو قائم رکھنا چاہتے ہیں، اخوت کے رشتے کے تقاضے نبھانا چاہتے ہیں، تو کیا کرو؟ یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا واتقوا اللہ لعلکم تفلحون۔ اے ایمان والو، تم ثابت قدم رہو اور ایک دوسرے کو تھامے رکھو، اور جہاد کے لیے تیار رہو تاکہ تم مراد کو پہنچو۔ کیا پتہ چلا، تقوی سے، اپنی ذات سے شروع کر کے امت تک پہنچنے میں ہی امت کی خیر ہے۔ تو پوری سورت آل عمران آپ کو مجھے ایک سبق دے کر گئی کہ وقت کم ہے، کام زیادہ ہے۔ وقت فرصت کہاں، کام ابھی باقی ہے۔ دنیا میں نور توحید کا اتمام ابھی باقی ہے۔ اللہ تعالیٰ آج کے دور کے تقاضے سمجھتے ہوئے ہمیں اس دین کی نشر و اشاعت میں آگے سے آگے بڑھنے والا بنا دے۔